نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير. سورة الأحزاب کی آیت نمبر 53. ہم اس کی روشنی میں دیکھیں گے کہ اسلام ہمیں آپس میں میل جل کے کیا آداب سکھاتا ہے. بڑی عام فہم آیت ہے لیکن ایسی چیزیں جو بعض دفعہ بہت عام بھی ہوتی ہیں لیکن ہم اس پہ توجہ نہ دینے کی وجہ سے اس کو اوور لک کر دیتے ہیں. میں آپ سب کو ریکمینڈ کروں گی کہ اگر آپ نے پورے قرآن پاک کی تفسیر نہیں بھی سنی تو سورۃ الاحزاب کی تفسیر ضرور سنیں کہ جس کو سننے کے بعد واقعی اس چیز کا یقین ہو جاتا ہے کہ اللہ سبحانہ تعالیٰ نے یہ قرآن صرف نماز روزہ اور حج سکھانے کے لیے نہیں دیا بلکہ زندگی گزارنے کا اتنا چھوٹا عمل کہ جس کو میں اور آپ شاید دین بھی نہ سمجھتے ہوں اللہ تعالیٰ نے اس کے اوپر بھی ہمیں گائیڈ کر دیا. مثلا یہ جو آیت ہمارے سامنے ہے اس کو ہم دیکھیں گے تو اس میں سے مختلف احکامات خود بخود ہماری توجہ کھینچتے جائیں گے اور آج اس آیت کو سننے کے بعد ہم یقیناً یہ کہنے پہ مجبور ہو جائیں گے کہ اسلام ایک مکمل دین ہے. آیات میں جو پہلا حکم ہے نبی صلی اللہ علیہ وسلم کے ناطے سے ایمان والوں کو مخاطب کیا گیا کہ یا ایھا الذین آمنوا لا تدخلوا بیوت النبی شی الا یوزن لکم الى طعام غیر ناظرین. اے لوگوں جو ایمان لائے ہو تم نبی کے گھروں میں داخل نہ ہو جب تک کہ تمہیں اجازت نہ دی جائے. یہ پوری کی پوری آیت جو ہے یہ نبی صلی اللہ علیہ وسلم کی حضرت زینب کے ساتھ شادی کے موقع پہ نازل ہوئی. پیچھے سے واقعہ چلتا آ رہا ہے اور اسی موقع پہ آیت کی ہم تھوڑی سی تفسیر تو کر ہی چکے ہیں لیکن یہاں ہم زیادہ بات کریں گے عملی باتوں پہ کہ نبی صلی اللہ علیہ وسلم کی جب شادی تھی ولیمے کے موقع پہ آپ نے لوگوں کو مدعو کیا. آپ کے ازواج کے حجرے بہت چھوٹے تھے. آج ہمارے ہاں تو جب کسی کو بتایا جائے کہ شادی رکھ لی ہے تو فوراً پوچھتے ہیں کس ہال میں رکھی ہے لیکن عموماً لوگ یہی سوچتے ہیں نا کسی ہال میں ہوگی ہوٹل میں ہوگی اور کسی بہت بڑے لاؤنج میں ہوگی. تو اس دور میں تو شاید ہوتا ہو لیکن نبی کے ساتھ ایسا معاملہ نہیں تھا. چھوٹا سا حجرہ ہوتا تھا. طریقہ کار کیا تھا کہ 10-10 لوگ آتے کھانا کھاتے اور وہ نکلتے تو دوسرے لوگ آ جاتے. اس وقت بھی نہیں یہ لوگوں کو خیال آیا کہ چلے اور کچھ نہیں تو کسی کے بڑے سے گھر میں کر لیں لاؤنج میں کر لیں. اور حقیقت ہے کہ جب خوشیاں حقیقی ہوتی ہیں تو پھر ان چیزوں کو کوئی مائنڈ بھی نہیں کرتا کہ ہمیں پروٹوکول ملا کہ نہیں ملا کیونکہ اس طرح کرنے میں کھانا تو مل جاتا ہے بعض دفعہ پروٹوکول نہیں ملتا تو کچھ لوگ جو ہیں وہ اس کے اوپر ناراض ہو جاتے ہیں. اب ہوا کیا کہ جب کچھ لوگ آ کے کھانے کے لیے بیٹھے تو باتیں کرنے لگ گئے. اب نمبر ایک یہ ہے کہ دوسرے لوگوں کو بھی آنا تھا کھانے کے لیے. دوسری بات ہے جب ایک ٹولا کھانا کھا کر باتیں کر رہا ہے تو اس کے ساتھ گھر کا جو میزبان ہے اس کو بھی تکلیف ہوتی تو اللہ کے نبی صلی اللہ علیہ وسلم کو تکلیف ہوئی. لیکن آپ کے مزاج میں حیا بھی تھی اور اخلاق بھی بہت اعلیٰ تھا مروت بھی تھی تو آپ خاموش رہے لیکن یہ آیات نازل ہو گئی. یہ صحیح بخاری میں آپ کو اسی آیت کی تفسیر میں مل سکتا ہے. اللہ تعالیٰ نے سارے ایمان والوں کو یہ حکم دے دیا کہ مسلمان کون ہوتا ہے. المسلم من سلم المسلمون. مسلمان وہ ہے جس سے دوسرے مسلمان محفوظ رہتے ہیں اس کے ہاتھ سے اس کی زبان سے. تو گویا کہ پھر یہاں بات کیا بتا دی گئی کہ نبی کے گھروں میں داخل نہ ہو مگر یہ کہ تم کو کھانے کی دعوت دی جائے. یہاں پہ عربوں کا ایک کلچر بھی سمجھ لیجئے. ہر گھر کو اپنا ہی گھر سمجھتے تھے اور نہ اس دور میں پردے تھے نہ دروازے تھے نہ لاکس تھے. راہ چلتے جس کے گھر کے اندر چاہتے گھستے جو پڑا ہوتا کھا لیتے. یعنی آج ہم اس کو تھوڑا سا بدو پن گنوار پن یا جنگلی پن کچھ بھی کہہ سکتے ہیں نا. اب اس میں بعض دفعہ تو اچھا لگتا ہے کہ چلو کوئی بات نہیں ہمارے گھر میں تھا پائے کھا کے چلے گئے محبت ہی ہے نا. لیکن 10 دفعہ اچھا لگے گا نا تو 11ویں دفعہ گھر والے کو برا بھی لگ سکتا ہے. ہو سکتا ہے بہت محدود چیز ہو. ہو سکتا ہے کہ بیمار ہو گھر والی اور وہ اور نہیں بنا سکتی اور کسی اور کے لیے بنایا ہو سکتا ہے. ہو سکتا ہے کہیں لے جانے کے لیے بنایا ہو کوئی آئے. آپ اپنے اوپر لے کے سوچے نا کہ آپ کے گھر کا دروازہ کھلے اور آپ کی دوست ہاں واہ کیا پکا ہے وہ ماشاء اللہ لاؤ میرے لیے بنایا ہوگا. خوب کھا پی کے کی خوبصورتی ختم کر کے اٹھ کے نکل جائیں تو آپ سوچیں گے یہ تو میں ابھی کسی دعوت میں لے کے جا رہی تھی اب میں اس کا کیا کروں. تکلیف ہوتی ہے نا. تو یاد رکھیے ایک کوڈ بنا لیجئے کہ بے تکلفی رشتوں کو نازک کر دیتی ہے. آج ہمارے کلچر میں بھی اس طرح کے بہت سارے کمیاں ہمیں دکھتی ہیں کہ جس کی وجہ سے وقتی طور پہ تو لوگ خوش ہوتے ہیں لیکن بعد میں اس کے دورس جو نتائج ہیں وہ اچھے نہیں نکلتے. تو میرا اور آپ کا یہی عمل ہونا چاہیے کہ بغیر اجازت کے نہ جاؤں. بلکہ دعوت، اگر آپ لفظ دیکھیں نا، یوز انا لکم الا تامن، الا تامن بہت لفظ اہم ہے. ایک ہوتا ہے آپ کسی کو ویسے ملنے آنا چاہتے ہیں، آپ فون کر لیں میں آ جاؤں، آ جائیں ٹھیک ہے اٹس اوکے. ایون فون نہیں بھی ہوتے تھے تو گھر پہ جا کے نوک کر دیں، اگر گھر والا مناسب سمجھے گا ڈور کھول دے گا، آپ کو بلا لے گا. یہاں خاص طور پہ بات ہے کھانے کی، تو کھانے کے وقت پہ کسی کے گھر ایسے نہیں جانا چاہیے، یہ عمل کی بات ہے. آپ کتنے بھی بے تکلف ہیں، اب بعض لوگ اس کے اوپر کچھ استثناء رکھتے ہیں، کیا ہوا بھائی کا ہی تو گھر ہے، اور چلے بھائی تو چھوڑ دیجئے، بھابھی چھوڑے، ماں کا گھر ہے بھائی، ماں کے گھر تو جب چاہا بیٹی اٹھا کے بیٹوں کو لے کے، بچوں کو بیٹیوں کو لے کے چلی جائے، تو یہ بھی ناپسندیدہ ہے. دیکھیے آپ کا گھر ماں کا اس وقت تھا جب آپ ماں کے گھر میں تھی، یا پھر وہ گھر ماں کا اس وقت تک ہوتا ہے جب صرف ماں ہی ہو، لیکن جب گھر میں بھابھیاں بھی آ جاتی ہیں، جوائنٹ فیملی سسٹم ہوتا ہے، 10 دفعہ بھابھیاں اچھے موڈ سے کام کریں گی، ایک دفعہ ان کو برا بھی لگ سکتا ہے. ٹھیک ہے، تو اس کا بہترین طریقہ کیا ہے کہ پہلے سے بتا دیں. اگر آپ اکیلی جا رہی ہیں اٹس اوکے، کوئی حرج نہیں ہے. اور سچی بات ہے بیٹیوں کو شادی کے بعد ماں کا کھانا زیادہ ہی اچھا لگتا ہے، خود جو پکانا پڑتا ہے، پہلے سے نقص کرتی ہیں، ممی ممی کیا پکایا ہے، مجھے ٹوسٹی دے دو، بریڈی دے دو. لیکن جب سسرال سے آتی ہے اور وہاں جا کے بھی گنگاتی ہیں، میری امی کے ہاتھ کا تو بڑا اچھا تھا. اچھا میں نے دیکھا مرد بھی اپنی ماں کے کھانے کی بڑی تعریفیں کرتے ہیں اکثر ہمارے پاکستانی کلچر کے، میری اماں کے ہاتھ کا ٹیسٹ تو تمہارے پاس نہیں ہے، اور وہ میری اماں ایسے وہ اب آلو میتھی بناتی تھی، فطری بات ہے. اب آپ کو اپنی ماں کا کھانا اچھا لگتا ہے، آپ کھا سکتی ہیں. جہاں تک صرف آپ کی ذات ہے، اگر آپ شہر میں رہتی ہیں یا آپ اگر جا سکتی ہیں کسی بھی وقت بتانے بغیر، تو اجازت لے لیجیے. اور مائیں بھی خوش ہوتی ہیں اور مزہ بھی آتا ہے، اس میں کوئی حرج بھی نہیں. اور ہمارا جو کلچر ہے خاص طور پہ پاکستانی، اور اس سے بھی بڑھ کے ماشاء اللہ جو ہمارے پنجابی بھائی بہن ہیں، ان کا تو سلوگن ہی اگر کوئی ہوتا تو کھانا ہوتا. اور ان کی سب سے بڑی خوشی کیا کہ ہم دوسروں کو کھلائیں، خود بھوکے بھی رہ لیں گے لیکن دوسروں کو کھلائیں گے نا. تو یہ ساری چیزوں کو اللہ تعالیٰ نے نظر میں رکھا ہے. لیکن جہاں آپ کو محسوس ہونے لگے کلفت پیدا ہوگی، دل میں ذرا سا خیال آ جائے گا، برا خیال آئے گا، تو لہٰذا فرمائے اس کو چھوڑ دو. دوسرا ادب دیکھیے، غیر ناظرین انہ، نہ اس کے پکنے کا انتظار کرو. یہ جو ناظرین ہے یہ منتظرین ہے، لفظ اردو میں جو آتا ہے نا انتظار، وہ بھی یہی ہے. تو دوسری بات کیا ہے کہ کھانا پکنے کا انتظار نہیں کرنا چاہیے، یعنی بہت پہلے سے جا کے نہ بیٹھ جائیں. آپ سب بھی سسٹرز جانتی ہیں کہ جب کہیں کھانا پکایا ہو آپ نے، تو آپ کا آخری کام کیا ہوتا ہے بھلا مہمانوں کے آنے سے پہلے؟ خود شاور لینا. کلیننگ تو ہے، وہ تو ساتھ ساتھ ہی ماشاء اللہ ہو جاتی ہے. سب سے زیادہ آخری کام یہ ہوتا ہے کہ بس ان کے آنے سے پہلے ایک دفعہ شاور لے لو، ورنہ وہ بریانی کی، قورمے کی، اور پتہ نہیں کس کس کی ان کو خوشبوئیں آئیں گی. اب آخری وقت جب اب بالکل میلی کچیلی گندی، سنک آپ کا کہنا چاہیے دھنیے کی ڈنڈیوں سے بھرا ہوا، اور لہسن پیاز اور سیلڈ سے پھیلا، آپ کہیں گے کہ ان کو ہمارے کچن کا کیسے پتہ چل گیا؟ ایسا تو نہیں لگ رہا کسی کو اپنا کچن یاد آ رہا ہے؟ جب مہمان آ کے کہتے ہیں نا آپ کا گھر کتنا صاف ہے، تو وہ جو میاں اور بچے ہوتے ہیں وہ کہتے ہیں آدھا گھنٹہ پہلے آ کے دیکھنا تھا، پھر پتہ لگتا تمہیں کہ ہمارا گھر کیسا تھا. اسی طرح ایک اور میاں کا کمنٹ یاد آ گیا، کہتے ہیں کہ کوئی ہمارے گھر کھانے پہ آئے یا مہمان آئے، تو اس کا ایک سب سے بڑا فائدہ یہ ہے کہ گھر صاف ہو جاتا ہے. جو ہمارے گھر ہمارے مہمانوں کے آنے پہ ہوتے ہیں، وہ عموماً ہمارے ہر روز آنے والے مہمان یعنی شوہر کے آنے پہ نہیں ہوتے، اور ہو بھی نہیں سکتے، کیونکہ روز جو آتے ہیں پھر ان کی تو وہ ویلیو نہیں رہتی جو کبھی کبھی آتے ہیں. تو بہرحال یہ کہ اب اگر آپ دیکھیں کہ عین اس وقت میں کوئی مہمان آ جائے آپ کے پاس جب آپ پسینوں میں بھری ہوئی، تو آپ کو اچھا نہیں لگے گا نا. اور آپ اگر پہلے سے سب صاف ستھرے ہو کے بیٹھ جائیں، تو ہو سکتا ہے بعد میں پھر کام میں پسینہ آ جائے یا بیڈ سمیل ہو. تو بہتر کیا ہوتا ہے اگر اللہ کرے کہ یہ سلسلہ ہمارے کلچر میں آ جائے، کہ جو وقت دے دیے وہ وہی وقت دے دیے. دو چیزیں خرابیوں کی اب جنرل باتیں ہم کر رہے ہیں اس کے اندر، کہ پہلی بات دیکھیے کہ اگر آپ نے ٹائم 8 بجے کا دیا کھانے کا، تو گھر والا ایکسپیکٹ آپ کو 8 بجے کرنا شروع کر دیتا ہے. یہ انڈرسٹوڈ ہوتا ہے کہ 8 نہیں تو 8:15، 8:15 ہاتھ 8:30 ہو جائیں گے، اتنا کو مارجن انہوں نے بھی رکھا ہوتا ہے آپ نے بھی، اٹس اوکے. یہ کوئی اس طرح کا فلائٹ ٹائم نہیں ہے کہ آپ نے پکڑنا تھا، گھر کی دعوت کی بات کر رہی ہوں. لیکن یہ کیا ظلم ہے کہ دعوت ہی 8 بجے اور آپ 9:30 بجے گھر سے نکلیں اور آپ 9:45 پہنچ رہے ہیں؟ آپ دیکھیے پہلے تو گھر والے کو یہ فکر ہوتا ہے جلدی کرو مہمان آ جائیں گے، جلدی کرو آنا جائیں آنا جائیں آنا جائیں، بچے بھی پریشان ہیں. اب دوسری صورت ہے کہ اب آپ تیار ہو گئے 8 بجے سب، آپ کہتے چلو اچھا نہیں آئے میں تیار ہو گئی، صاف ہو گئے، ٹھیک ہو گیا، چلو برتن بھی لگا دیے، سب کر دیا، اوون میں کھانا بھی رکھ دیا. اب کیا مسئلہ ہے 8:30 پونے 9 9، اب آپ کا مزاج بدلنے لگتا ہے. آپ کیا سوچتے ہیں یہ تو بریانی ڈھہ جائے گی، اور وہ سارا جو اوپر دھنیا گرین گرین ڈالا تھا یہ تو کالا ہو جائے گا، اور وہ جو اوون میں چکن بنا کے اتنی سافٹ سی رکھی تھی وہ تو چچڑی ہو گئی، ہے نا ایسا. پھر کھانے کا بھی رنگ بدلنے لگتا ہے، اور ادھر سے جو چھوٹے بچے انہوں نے جان کو لی تھی امی کب مہمان آئیں گے ہمیں کھانا چاہیے، वो कहती अभी नहीं, मेहमानों के आने से पहले डिश नहीं तोड़ सकती। मियाँ कहते बेगम मुझे दे दो, मैं जा रहा हूँ सोने। ये होता होता है ना घरों में। तो इस्लाम क्या कहता है कि तुम वक्त पे जाओ, ना बहुत जल्दी जाओ ना बहुत देर तक रुको, ना बाद में रुको पकते हुए, और जब खा लो फैजा टाइम तुम, जब खा लो फंतशिरू फिर अलग हो जाओ बिखर जाओ। हाँ वला मुस्तान सीन अली हदीसन, अगला अदब खाना खाने के बाद गपशप में मसरूफ ना हो जाओ, जो हमारा फेवरेट टॉपिक होता है। अब देखिए कि बाज दफा हम ऐसी चीजों में लग जाते हैं, और अमूमन देखिए जो बातें होती है, ये जो लफ्ज़ है ना मुस्तान सीन, इसके अंदर अगर मैं आपको बड़ा ठेठ सा तर्जमा कराऊं ना, तो वो बातें जिसमें तुम्हें लुत्फ आता है, मजा आता है। अमूमन इंसान को किन बातों में मजा आता है? सबसे पहले इंसान को अमूमन अपनी जात के बारे में बातें सुन के मजा आता है, जो मेरी बातें करे, या फिर दूसरा वो बातें मजा आती हैं जिसमें यदि मेरे मतलब की बातें कोई कर रहा हो। फिर इसी तरह अमूमन हमारे पाकिस्तानी कल्चर में सियासत पे लोगों को बड़ा मजा आ रहा होता है बातें करने में। औरतें हैं तो उनको ट्रेंड्स, फैशन, पहले तो फैशन थे, अब ब्रांड्स हैं और मॉडल्स हैं और डिजाइनर्स हैं, ये किस डिजाइनर का जोड़ा है, ये क्या चल रहा है, कुछ नहीं चल रहा होता, सब खड़ा होता है। कहते हैं आजकल लंबी कमीजें चल रही हैं, मैं पाकिस्तान में गई मुझे कोई कमीज चलती भी नहीं दिखी, मुझे औरतें ही चलती भी दिखी, कमीजें चल रही हैं लंबी, आज छोटे कमीजें, कोई कमीज नहीं खड़ी, सब खड़ी होती हैं, औरत चलती है, औरतें पहनती हैं, औरत उठती हैं। लेकिन हमारे अमूमन क्या रास होते हैं कि जी फलान चीज चल रही है, आजकल बताओ भी क्या चल रहा है भाई, हम खुद चल रहे हैं और तो कोई नहीं चल रही जी, ये हमारी गुफ्तगू के झोल है ना। तो ये बितुकी बातें होती हैं, इनका एक खास वक्त होता है, इसलिए फरमाया कि ऐसा नहीं करना चाहिए, बस आ जाइए। हाँ एक सूरत और है, मिसाल है कि आप देखिए कि 10-15 लोगों की दावत थी, अब ना चाहते हुए भी घर वाली खातून जो होती है वो मसरूफ हो जाती हैं, जितना भी बना लिया हो लेकिन सर्विंग में अच्छे तरीके से उनको गरम गरम देने में वो बैठ नहीं पाती। अब मेहमान खा रहे हैं, वो सर्व कर रही हैं, तो फिर उनका दिल अगर करता है कि चलो अब आराम से बैठते हैं, बस खवातीन है उनका दिल करता है मेहमान के हाथ की डिश भी लेके धो के पहले डालें फिर बातें करेंगे। ये भी एक हमारी खराबियां, देखिए कुरान हमारी हर तरह इस्लाह करता है। दो तरह की बातें बहुत ही अजीब है, यदि मेहमान, अब मैं ये बात की है तो मैं सिर्फ इस्लाह की खातिर बात को लंबा कर रही हूँ, वरना वक्त हमें गुंजाइश नहीं देता। लेकिन आप देखिए कि आप मेजबान हैं, अच्छी मेजबान कौन होती है, आप खाने से उतना इहतमाम कीजिए जिसमें आप थके ना, पहली बात है। फिर इतना ना करें कि अगले को बार बार सुनाती रहे कल से लगी हुई हूँ कल से लगी हुई हूँ। एक सिस्टर थी, मैं खुद एक उस दावत में थी, हमारे साथ और भी थे कोई, तो जब हम खाने की टेबल पे बैठे तो खाना काफी जो हमारा अंदाज है वही था, तो घर वाली कहती 3 दिन से पका रही हूँ 3 दिन से पका रही हूँ। तो जो हमारे साथ दूसरी एक गैस सिस्टर थी, वो भी माशाल्लाह दीनदार खातून है, उन्होंने एकदम हाथ छोड़ लिया ना, कहती 3 दिन पुराना खाना मैं खा रही हूँ, मेरे तो पेट में दर्द शुरू हो जाएगी, मुझे बताया आपने 3 दिन पहले क्या बनाया था। अब आप ये दुरुस्त तरीका नहीं है ना, मेहमान को बेइज्जत करने वाली बात है, उतना बनाएं जो वो खा ले। यानी अगर मेरे घर में दावत होगी तो मैं तो कोई ऐसा खाना नहीं बनाऊंगी कि जो सिर्फ इसलिए बनाऊं कि अगले पे रोब जमाना है, अच्छे तरीके से बनाएं। फिर अगली बात ये कि वो खाना बनाइए जिसके बनाने के बाद आप अपनी जगह भी तो देखें, अपने सर्व किधर करना है, थोड़ी सी जगह है और डिशों पर डिशें, प्लेटों पर प्लेटें, फिर चमचा भी गिरेगा, गोद में आएगा, कपड़े गंदे होंगे, चावल गिर जाएंगे, जरूरत क्या है, 10 चीजें बनानी है ना, इतनी इतनी बनाए, और 4 लोग हैं ना, 4 प्लेटर बनाए, हर एक के आगे एक एक प्लेटर रख दें और बीच में एक एक्स्ट्रा प्लेट रख दें, इसमें कुछ नहीं खाना उसको पहले ही निकाल दें। मेरे लिए तो सबसे ईजी तरीका सर्विंग का ये है, हम पहले पतीले भरते हैं, फिर उसके बाद डिशें भरते हैं, फिर उसके बाद प्लेटें जिसमें वो खाते हैं वो भरते हैं, फिर वो जो छोड़ते हुए हड्डियां तोड़ते हैं छुटती हैं वो छोड़ते हैं, और अब बाद में हम जंगल बर्तनों का बना के कहते हैं थक गए, एक दावे से टूट गई, कोई नहीं टूटे होते, सीधे होते हैं, कोई चीज नहीं टूटी भी दिखती, लेकिन हम कहते हैं कमर टूट गई, अल्लाह ना करे किसी की कमर टूटे। तो ये चीजें खुशी की दे, और अगले को ये कहते हैं कि बस आप खाने ही आए हैं, और आप खुद सच बताइए कि अगर आपके खाने के अंदर 4-6 मुख्तलिफ चीजें हों तो आपको उसका ज्यादा मजा आता है या कोई एक चीज का मजा आता है, एक चीज का मजा आता है। तो कोई लोग तो ये सोच लेते हैं कि ये पहली और आखिरी दावत है जिंदगी की, और उसके बाद वो खिलाते भी कोई नहीं, कहते अभी उस दावत की थकन नहीं खत्म हुई। तो बहरहाल खुश रहें, फिर अगले को टाइम भी दें, इंजॉय कराएं, अगले को आपके घर में आके सुकून का एहसास हो, जिस जगह मेहमानों ने बैठना है उसको बिल्कुल ऐसा रखिए कि उसको फील हो कि मैं एक बहुत ज्यादा पुरसकून जगह पे बैठी हूँ। फिर उसके बाद थोड़ी देर बैठे बातचीत करें, चाय पीनी है, कहवा पीना है, जो भी है वो है कर करा के, लेकिन एक्स्ट्रा ऑर्डनरी इतना लंबा बिठाना और बैठना कि जिसकी वजह से फिर आप कह सकते हैं कि सुबह की नमाज भी चली जाए, ये फिर जुल्म है। यही जुल्म शादियों में भी है और यही दावतों में भी है। हमारी दावतों का एंडिंग टाइम एक होना चाहिए, ये तो अल्लाह भला करे जिसका उसने 10-11 बजे, शायद आजकल पाकिस्तान में हॉल्स की लाइट्स वो बंद कर देते हैं, तो 15-20 मिनट पहले ही शुरू कर, 10 बजे, और अभी भी है वन डिश अभी भी चल रही है पाकिस्तान में, वन डिश है अभी खत्म हो गई है, वो हम मानते जो नहीं है इसलिए छोड़ दिया कि जब मैंने लास्ट शायद दिखाई थी पाकिस्तान में तो वन डिश ही थी, और 10 बजे के बाद वो लाइटें बंद करनी शुरू करते हैं, और जो लोग अपनी आदत के मुताबिक 10:30-11 आ रहे थे तो वो बेचारों को भी बस एंड पे वो जो बच कुछ पड़ा था और अंधेरी सी लाइटों में बैठ के वही खाना पड़ा। तो किस्सा मुख्तसर यह है कि देखिए इंसान दूसरों की खुशी का जरिया बने और दूसरों को तकलीफ ना दे। फिर इसके बाद अब देखिए इसी आयत के अंदर जो अगला हुक्म है वो क्या है कि वैसा साल तुमुहुन्ना मतान, जब तुम कोई चीज मांगो उनसे, फसलुहुन्ना मिन वराइल हिजाब, हिजाब के पीछे से मांगो। ये है वो आयत का हिस्सा जो हजरत ज़ैनब के वलीमे से खासतौर पर रेलिवेंट है, और यहाँ हिजाब जो ये कर्टन के मानों में, ये हमारा जो पर्दा होता है यानी जो स्काफ के मानों में नहीं है, आमतौर पर लोग आ जाया करते थे अंदर, लेकिन इस आयत के बाद फिर इस पे हुक्म आ गया कि कोई भी ऐसा वक्त जिसके अंदर कोई आपको मांगनी पड़ेगी चीज सहाबियात से या अज़वाजे मुतहरात से, तो वो फिर पर्दे के पीछे से मांगेंगे, यानी औरत और मर्द के बीच में एक बाड़ होनी चाहिए। इस पे ज्यादा बात हम करेंगे, जो औरत के पर्दे की बात है वो इसी सबक में आगे आ रही है, तो मैं वहां इंशाल्लाह उस बात को कोशिश करूंगी आपकी मदद करूं, लेकिन यहां इस बात को थोड़ा सा समझ लीजिए कि हजरत अनस की रिवायत है बुखारी में, कहते हैं कि हजरत उमर इस आयत के उतरने से कई बार पहले, यानी इस आयत के उतरने से पहले कई बार नबी सल्लल्लाहु अलैहि वसल्लम को ये बात कह चुके थे, अल्लाह के नबी आपके पास अच्छे लोग भी आते हैं बुरे लोग भी आते हैं, क्योंकि लीडर जो थे सरदार भी आते थे मसले पूछने वाले भी आते थे, तो काश आप अपनी अजवाज मुतहरात को पर्दा करने का हुक्म दे देते। अब ये भी एक दफा आया। फिर एक रिवायत में आता है हजरत उमर ने अल्लाह के नबी से कहा अगर आपके हक में मेरी बात मानी जाए तो कभी मेरी निगाहें आपको ना देखें, अजवाज मुतहरात से ये बात कही। लेकिन चूंकि दीन नबी के हाथ में नहीं है, याद रखिए कि शरीयत अल्लाह की तरफ से होती है नबी से नहीं, सारी बातों के बावजूद नबी सल्लम खामोश थे, इंतजार कर रहे थे कि अल्लाह तआला का हुक्म है, चुनाचे आगे आयत 55 आ रही है उसमें हुक्म आ गया था, लेकिन ये उसका इब्तदाई दर्जा है। हालांकि सूरत नूर जो इससे पीछे है उसमें हम पर्दे की आयतें पढ़ चुके हैं, लेकिन स्टूडेंट्स जानते हैं इस बात को कि वो सूरत बाद में नाजिल हुई थी ये पहले थी। तो पहला फर्क, यानी अब यहां से मैं और आप किसी को पर्दा करवाने का पहला तरीका क्या रखे, ये जो लोगों को आज तक पर्दा ही नहीं समझ आया ना कि निकाब है कि हिजाब है कि स्काफ है कि टोपी वाला बुरका है, वो असल में इसलिए नहीं समझ आता कि उन्होंने तरतीब नहीं जानी। सबसे पहले आड़ तो रखो, मर्दों और औरतों का इख्तलात खत्म हो। यहां आप देखिए कि ये आयत खास तौर पे सेग्रीगेशन को प्रमोट कर रही है। अजवाज मुतहरात हैं, अल्लाह के नबी की अजवाज हैं, कोई भी है इतनी नेक औरतें हैं, दूसरे मर्द भी इतने नेक हैं, उनके लिए भी अल्लाह ताला कह रहे हैं कि सरे आम औरतों को मर्दों में, मर्दों को औरतों में जाने की इजाजत नहीं होनी चाहिए, कहां के फिर इंसान इनकी सारी हदों को ही खत्म कर दे। और ये कानून अल्लाह ताला ने नबी के घराने से शुरू किया। इस आयत के नाजल होने के फौरन बाद मुसलमानों के सब के घरों के अंदर पर्दे लटक गए, औरतों का जिसको जनान खाना कहते हैं, मर्दों का मर्दान खाना, ये अलग हो गया। ये गोया कि एक किस्म की तमहीद थी कि ये दो डिफरेंट चीजें, आप देखिए कि पॉजिटिव और नेगेटिव को जमा करेंगे तो भी गड़बड़ होगी, नॉर्थ पोल और साउथ पोल को जमा करेंगे रिपल्शन भी होगी। अल्लाह ताला ने औरत मर्द में जो कशिश रखी है वो रखी है, लेकिन अब जरूरतन बात तो करनी है। यहां एक बड़ा काबिले गौर नुकता है कि जब मांगना हो तो मांगो, यहां से एक और अमल की बात निकलती है जो सूरत के पिछले हिस्से में जो 22वें पारे की पहली आयतों में था कि बात कर सकती है औरत, मर्द औरत से इंटरेक्शन कर सकता है, जरूरतन मर्द किसी की जरूरत के लिए औरत मर्द को बुला सकता है, लेकिन ये सब कुछ एक हिजाब और एक आड़ के और पर्दे के अंदर होगा, ये नहीं है कि बिल्कुल नहीं करना और दूसरी तरफ नहीं करना। और यहां मसलहत क्या है कि ये तुम्हारे दिलों के लिए बाकी है। अब आप कहेंगे कि आज तो कुछ भी नहीं मसला, अब सिर्फ इस एक आयत पे अगर आप देखें तो को एजुकेशन नंबर एक, मखलूत मजलिसें जिसको अनसेग्रीगेटेड कह लीजिए, फिर इसी तरह इदारों में ऑफिसेस में दफ्तरों में मर्दों और औरतों का बेतकल्लुफ मिलजुल, ये बिल्कुल नाजायज है। आप कहते हैं कोई फर्क नहीं पड़ता, अल्लाह नबी की बीवियों को कह रहे हैं ये तुम्हारे और उन मर्दों के दिलों की पाकिजगी के लिए बेहतर है। आज लोग कहते हैं कुछ नहीं होता हमारे दिल बड़े साफ है, तो ये सिर्फ ना देखने वाले को नहीं दिखेगी, वरना आंखों वाले और अकल वाले को ये बात समझ आती है कि कुरान क्या चाहता है और कुरान का क्या तरीकाकार है। फिर इसके बाद आप देखिए कि जब हमें ये बात समझ आ जाती है ना, तो फिर अगली बातें आहिस्ता आहिस्ता दूसरी भी समझ आने लग जाएंगी। वमा कान लकुम अन तुज़ू रसूलल्लाह, तुम्हें ये लायक नहीं है कि रसूल को तकलीफ दो ईजा दो, वला तन्किहू अज़वाजहू, और ना तुम निकाह करो उनकी बीवियों से, मिन बादिही अबदन उनके बाद कभी भी, मिम्बादी ही से मुराद नबी सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद, या अगर आप किसी बीवी को छोड़ देते हैं बिलफर्ज तो कर नहीं सकते। अब मिन बाद ही से मुराद उस औरत से नबी के ताल्लुक के बाद, ये सब मानी इसमें आते हैं। मकसद यह है कि उम्महातुल मोमिनीन है, जैसे कि अपनी माँ से निकाह नहीं कर सकता, इनसे भी नहीं करेगा। इन नज़ालिकुम कान इंदल्लाही अजीमा, ये अल्लाह के यहाँ बहुत बड़ी बात है। कैसे? जैसे आप कह सकते हैं कि माँ बेटा वाली मिसाल है ना, माँ और बेटे की। अल्लाह को रिश्तों का तकद्दस बड़ा अजीज है। यहाँ एक छोटा सा इशू भी सामने रखना चाहूंगी कि पहले दौर में जहाँ बाकी चीज़ें थी वो तो थी ही, हमारी नानियाँ दादियाँ, चले उससे भी ऊपर जाएं तो असलाफ की खवातीन का जो ज़हन में आता है, गैर मर्दों के सामने होना तो एक अलग बात थी। वो अपने बेटों, भाइयों, बापों और सुसर जो होते थे उनके सामने भी एक बड़े प्रोटोकॉल के साथ आती थी। यहाँ ये जिक्र है कि ये बेहतर है, अल्लाह को नहीं अच्छा लगता कि महरम भी दूसरों के ऊपर नजरें डालें। तो आज आप देखिए कितनी तेजी से बाप बेटी के रिश्ते का फर्क मिटता जा रहा है। बेटियां जिन कपड़ों में, जिस हुलिये में, दुपट्टे के बगैर बाप के सामने आ जाए, सच बताइए हमारी गैस सिस्टर्स, कभी आपने हमने सोचा भी था? चले हमने अपनी नानियों को या अपनी माओ को, मैंने तो नहीं देखा इस तरह कभी आते हुए। अब्बा जी के घर में आने की देर थी, बच्चियां दुपट्टे ढूंढ रही होती थी, अब्बा जी आ गए। हालांकि अब्बा जी महरम है, फिर भी अब्बा जी आ गए, दादों से पर्दे। लड़कियां, मुझे अच्छी तरह एक बच्ची याद आती है कि उसने फ्रॉक पहना हुआ था, जैसे उस दौर में लड़कियों को पहना दिए जाते थे, नीचे अंडरवियर था, नीचे सॉक्स भी थी, इतनी सी उसकी टांगे नजर आ रही थी। तो उसके मामू आ गए, उस बच्ची के मामू आलिम है माशाल्लाह। तो वो बच्ची का रंग पीला था और वो बैठ के ना, तो फ्रॉक की जो घेरी होती है ना, उसको अपने पाँव के नीचे दे के छुप के पोटली सी बन रही और अपने बाजों को खींच रही, मामू आ गए, मामू आ गए। बिलीव मी, ये मैंने खुद देखा हुआ अपने घरों में मंजर, इतनी हया थी। आज आप देखिए कि सीने के ऊपर भी कुछ नहीं है, चेहरे पे नहीं। अल्लाह ताला कहते हैं तुम इसको समझो, ये बहुत बड़ी बात है। इन तुब्दु शैयन व तुख्फूहु, अगर तुम कोई चीज जाहिर करो या छुपा लो, फइन्नल्लाह काना बिकुल्ली शैइन अलीमा, अल्लाह ताला हर चीज को जानता है। अब इसके बाद तीसरा मुकाम है ये कुरान का, जहां मुहर्रमात की लिस्ट है। एक बात कुरान का मिजाज समझ लीजिए कि जो चीज जितनी अहम होती है उसका उतनी बार जिक्र होता है। कुछ मौजू एक ही बार आते हैं कुरान पाक में, लेकिन कुछ बहुत है। उनमें से अगला मौजू आयत 55 को देखिएगा, ला जुनाह अलैहिन्न फी आबाइहिन्न, कोई हरज नहीं इन अज़वाजे नबी पर इनके बापों के मामले में। यानी अब ये वो लिस्ट है, अगर आप दोबारा इसको ABCD करके अपने पास लिख लें तो बड़ी वजाहत से अल्लाह बता रहा है कि एक औरत, मैं आप हूं, कल की अज़वाजे मुतहरात हूं या साहबियात हों, वो किस तरीके से किस किस के सामने आ सकती हैं, किसके नहीं आ सकती। सबसे पहले आबाइहिन्न, बापों के सामने आ सकती हैं। यानी अगर अबू बकर सिद्दीक आते हैं आयशा के घर में, नो प्रॉब्लम, आयशा के बाप हैं। उमर फारूक आते हैं हफ्सा के घर में, नो प्रॉब्लम। इसी तरह मेरे और आपके लिए भी है। यहाँ लफ्ज आबा के साथ लिख लीजिए, आबा में बाप भी आता है, नाना भी आता है, दादा भी आता है और ऊपर के सब बाप आते हैं। यानी लिस्ट जो ऊपर चलती है वो सारी की सारी इसमें आ जाती है। और इस पर हम बात कर चुके हैं पीछे सूरत निसा में डिटेल से, यहाँ सिर्फ तस्करा है। और यहाँ अल्लाह ताला ने शायद इसलिए ये तस्करा लिया है कि जो औरतें बार बार पर्दे की बात पूछती हैं, उनको बताया जाए कि अगर पर्दा नहीं है तो इन मर्दों के सामने क्या खोल सकते हैं। आप बताइए, बाप के सामने औरत क्या खोल सकती है? मुंह खोल सकती है ना, हाथ खोल सकती है, पाँव खुल जाएंगे, थोड़ा सा अगर बाजू खुल जाते हैं इट्स ओके। क्या कोई औरत छुपे हुए हिस्से जिस्म के बाप भाई के सामने खोल सकती है? तो अगर चेहरे का पर्दा है ही नहीं है, आगे आयत आएगी तो वहां मैं आपको कोट कराऊंगी कोई चीज इंशाल्लाह, लेकिन यहां बड़ी क्लियरली बता दिया कि औरत अपनी जीनत के साथ, थोड़ी बहुत खूबसूरती के साथ, ज्वेलरी के साथ, मेकअप के साथ, किन रिश्तों के सामने आ सकती है। सबसे पहले बाप है, वला अबनाई हिन्ना, और इनके बेटों पे, बेटे के सामने मां आ सकती है, वला इखवानी हिन्ना, और उनके भाइयों के सामने भी आ सकती है, कोई गुनाह नहीं है, वला अबनाई इखवानी हिन्ना, और भाइयों के बेटे, वला अबनाई अखवाती हिन्ना, और न अपनी बहनों के बेटे यानी भतीजे और भांजों के सामने, वला निसाई हिन्ना, और ना गुना है इसमें कि जान पहचान की औरतों के सामने आ जाए, यानी अपने जैसी औरतें, शरीफ औरतें। अब इसमें सब औरतें आ जाएंगी, मुसलमान भी, नॉन मुस्लिम भी, कौन सी? शरीफ औरतें। और अगर कोई औरतें ऐसी हैं जिनके गैर मर्दों से ताल्लुकात हैं, प्रोस्टिट्यूशन करती कराती हैं, कोई उनके ऐसे मरासम है कि औरतों को कॉलिंग के लिए बुलाना और उनको मॉडल्स बनाना, फिर उनसे भी पर्दा बेहतर है। हर वो औरत जो आप किसी दूसरी औरत के हुसन का किस्सा जाके घर में खोल देना कि फलां तो बड़ी प्यारी है, और मर्दों के दिलों में इश्तिहा आने लगे कि अच्छा हम भी उनको एक नजर देखें, तो ऐसी औरतों से भी पर्दा लाजिम है। फिर इसके बाद वमा मलकत अईमानुहुन्ना, और जो औरतें उनकी मिलके यमीन में, मुराद ये कि उनकी लौंडियां गुलाम, اور اس میں وہ سب لوگ مراد ہیں جو کہ آج کے دور میں تو اس کی لسٹ ہے نہیں ہے. اب آپ دیکھیے کہ سورت نساء کی آیت 23 جو چوتھے پارے کی بالکل آخری آیت تھی, ہم نے اس میں مردوں کے لیے محرم رشتے پڑھے. وہاں کیا تھا؟ بہنیں, بیٹیاں, مائیں اور سب کچھ. یہاں عورتوں کی بات ہے. یہاں آپ اس چیز کو سمجھیے گا کہ ایک دفعہ مردوں کی محرم بتا دی سورت نور میں, عورتوں کو گھر کے اندر رہنے والے عمومی مردوں کے ساتھ تعلق کی حد بندی کر دی. یہاں بالکل ضرورت نہیں تھی اس موضوع کی. جو اسٹوڈنٹس ہیں وہ جانتے ہیں, جو شروع سے یہ قرآن پڑھ رہے ہیں وہ کہیں گے کہ سب باتیں تو ہم پڑھ چکے ہیں, لیکن اللہ تیسری بار بتا رہے ہیں. ہم یہ نہیں کہہ سکتے کہ ضرورت نہیں اور اللہ نے بغیر ضرورت کے ڈالا. حکمت ہے اس کے اندر. اللہ تعالیٰ ہم سب کو بتاتا ہے کہ تمہاری لمیٹیشن کیا ہو. اور میں اس کو یوں سمجھتی ہوں, آپ اسٹوڈنٹس کے ناطے سے سورت نساء میں آپ نے پڑھا, آپ کا ایمان اتنے کو درجے پہ تھا, ابھی آپ پانچویں سیڑھی پہ تھے. اللہ نے آپ کو ایک چانس دیا, اچھا جی دیکھ لو شرعی پردہ کرنا ہے کہ نہیں. ہمارے یہاں پردے کا بھی ایک عجیب و غریب انداز ہے. جب کبھی لوگ پردہ کرتے تھے, برقعے ابائے پہنتے تھے, باہر جاتے ہوئے رات کے 10 بجے بھی جا رہے ہیں, کہنا لاؤ میرا برقع کدھر ہے. اندھیری گاڑی جس میں باپ بھی بیٹھے بیٹے بیٹھے برقع پہنیں گے, جو ہی شادی ہال میں اترے برقع اتار کے تو وہ کرسی کے پیچھے رکھ دیا. گھر میں آ جاتے ہیں کزنس دیور جیٹھ, کوئی پردہ نہیں. ہمارے کلچر کا, یعنی پاکستانی یا انڈین کلچر کا سب سے بڑا ایشو پتہ کیا ہے؟ سب سے بڑا بم بلاسٹ جو ہوتا ہے نا گھرانوں پہ, وہ تب ہوتا ہے جب ان کی عورتیں شرعی پردہ کرتی ہیں. یہ میں نے لفظ جان کے بڑے سخت بولے, میں ایسے بولتی نہیں, لیکن میں نے یہ بم بلاسٹ ہوتے ہوئے لوگوں کی زندگیوں میں دیکھے. صرف اس ایک ایشو کے لیے لوگ عورتوں کو قرآن پڑھنے نہیں بھیجتے کہ یہ ٹو مچ ہو جائیں گی. اس کو لوگ ایکسٹریمزم کہتے ہیں, لوگ اس کو ٹو مچ ہونا کہتے ہیں, اور کہتے ہیں نہیں باہر کے تو ہو گئے گھر کے کیوں کریں. حالانکہ اللہ کہتا ہے کہ میں نے تمہیں بتا دیا. دیکھیں باہر کا کوئی آ کے کسی عورت پہ نظر ڈال سکتا ہے؟ ہاؤ از اٹ پاسبل؟ فتنہ, خرابی, شیطان کے سارے چکر جو وہ تو گھروں سے شروع ہو سکتے ہیں. پھر سورت نور میں بات چھیڑ دی, اب آپ کا ایمان جو تھا وہ درمیان میں آ گیا, کہہ لیجئے کہ پیک پہ چڑھا گیا. آج یہاں یہ آنا آپ کے لیے آخری حجت ہے. اگر اس قرآن کا مزاج ابھی بھی نہیں سمجھ آیا تو پھر یاد رکھیے کہ اللہ ہی پھر دوبارہ دلوائے گا تو دلائے گا. اور یہ ایک میری ناقص سی رائے ہے جس کو آپ بے شک اگنور کر دیں, صرف میں اپنے دل کی بات آپ سے کرتی ہوں. میں نے پچھلے چند سال کے جو بھی تجربات ہیں اس میں دیکھا ہے, اللہ تعالیٰ ان سسٹرز کو آگے لے کے آتا ہے دین کے کاموں میں جو اپنی ذات پہ اللہ کی پابندیوں کو لگاتی جاتی ہیں. الا ماشاءاللہ, جتنا اللہ کے حکموں کو مانتے جائیں گے اللہ تعالیٰ آپ کو اتنی ہی زیادہ نیکیوں کے مزید مواقع دیں گے. محروم رہ جاتی ہیں وہ خواتین بہت ساری نیکیوں سے جو کہ اپنی ذات پر اس دین کو نہیں لانا چاہتی. پھر اسی طرح سے آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ نے یہ بات کر کے کہ تم ان سب سے سامنے چلے جاؤ تو گناہ نہیں. وتقین اللہ, اب یہ وتقین اللہ بڑا اہم ہے. یہاں نون جو ہے نا یہ مؤنث کی ہے. او عورتو, یہاں نبی کی بیویاں کہہ لیں جو بھی کہہ لیجئے مومنات, او عورتو اللہ سے ڈرو. محرمات کی لسٹ بیان کرنے کے بعد اللہ کے تقوی کی بات کرنا یہ بڑی حکمت والی ہے. تقوی نہ ہونا تو انسان کہتا ہے یہ تو میرا بھائی ہے, اس کی تو میں ماں ہوں, اس کو تو میں نے خود پالا, یہ تو میں آئی تھی تو یہ اتنا سا تھا میرا دیور, اتنا سا کہتی ہیں, حالانکہ اتنا نہیں ہوتا, کبھی بڑا ہوتا. اس کو تو میں کھانا کھلاتی تھی, کبھی کچھ تو اس سے بھی بڑھ کے باتیں کہہ دیتی ہیں جو مجھے یہاں زیب نہیں دیتی. یہ بتائیے آج کر سکتی ہیں؟ آج اپنے دیور کے منہ میں برکیاں ڈال سکتی ہیں؟ باقی کام آپ خود ہی سمجھیں. ہاؤ از اٹ پاسبل؟ کل وہ چھوٹا تھا, بڑا ہو گیا. آپ کا چھوٹا بچہ ہے گود کا, آپ نے تو اس کو جسم میں رکھا, آپ نے اس کو اپنے سے دودھ پلایا. 2 سال کی عمر میں بچے کو دودھ پلاتی ہیں کہ آج آپ اپنے 16 سال کے بچے کو پلا سکتی ہیں؟ ڈز اٹ میک اینی سینس؟ عقل میں بھی یہ بات آ جاتی ہے. کل کرتے تھے, آج نہیں کرتے. آپ چھوٹے بچے کو صاف کرتے تھے, اس کا پیمپر چینج کرتے تھے, آج آپ کا 8-10 سال کا بیٹا آپ سے کرواتا ہے؟ تو کوئی فرق نہیں پڑتا کہ دیور چھوٹے تھے یا نندوں کے بیٹے آپ کے ہاتھوں میں پلے یا دیور جیٹھ کے بچے تو آپ کے سامنے پیدا ہوئے, اس کی تو ڈلیوری کے وقت پہ میں موجود تھی. جو بھی تھے, وتقین اللہ, جس عورت کے دل میں اللہ کا خوف ہوتا ہے نا, جس کا تقوی ہوتا ہے, پھر اس کے بعد وہ پیچھے نہیں ہٹتا. کیونکہ ان اللہ کان علی کل شئین شہیدا, اللہ تعالیٰ ہر چیز پہ گواہ ہے. تمہیں کسی دوسرے کو گواہ بنانے کی ضرورت نہیں ہے, کسی دوسرے کی گواہی ضرورت نہیں ہے. اللہ کی ذات جب وہ ایک چیز کو دیکھ رہی ہے تو بس تم اس کے اوپر نظریں رکھو. تو گویا کہ یہ بات کہہ کر ہم سب کو سوچنے پہ مائل کر دیا کہ ہم اپنے اپنے عمل کو دیکھیں. اللہ کی نظروں کو خود پہ محسوس کرنا اصل میں یہی تقوی ہے. کوئی دوسرا آپ کو اچھا کہہ دے, برا کہہ دے, کچھ بھی کہہ دے, اصل بات یہ کہ آپ خود اپنے آپ کو کہاں لے کے چلتے ہیں. اب یہاں سے یہ بات کی آگے پھر یہ موضوع آئے گا، بیچ میں ایک بات پھر نبی کے بارے میں، اور سورۃ الاحزاب کا بنیادی ٹاپک ہی محمد رسول اللہ. میں کہتی ہوں آج کے دور میں بچے بچے کو مسلمانوں کی یہ صورت آنی چاہیے، کیسے کریں کیا کریں، ادھر فتنے ادھر فتنے. ہم زیادہ زیادہ جاتے ہیں اور کوئی ایسا کام کر کے اپنے نام پہ لگاتے ہیں جسے مسلمان ٹیررسٹ کہلائیں. اگر ہم نبی صلی اللہ علیہ وسلم کی ذات کو صحیح طریقے سے پورٹریٹ کر سکیں اور اس طرح سے بیہیو کریں جیسا کرنے کا حکم ہے، تو کبھی خرابیاں پیدا نہ ہوں.